राजा चाहिँ हामीहरू एकदमै हाइली रिक्वेस्टेड केसको बारेमा कुरा गर्न जाँदैछौँ, राजदरबार हत्याकाण्डको बारेमा। र मेरो च्यानलमा सबैभन्दा धेरै रिक्वेस्ट आएको केस पनि यही नै हो। र अनेस्टली भन्नुपर्दाखेरि जानी जानी चाहिँ यो केसलाई मैले इग्नोर गरिरहेकी थिएँ, किनभने हामी सबैलाई थाहा छ यो केसमा के कस्तो भएको थियो भनेर। बट स्टिल तपाईँहरूले रिक्वेस्ट गराउनु भयो र कतिजनाले चाहिँ मेबी टिनेजरहरूलाई तपाईँको थ्रुबाट बुझ्न अझै सजिलो हुन्छ भनेर लेख्नुभएको थियो। सो त्यही भएर पनि आज चाहिँ हामीहरू यो केसको बारेमा कुरा गर्न जाँदैछौँ। र भिडियो स्टार्ट गर्नुभन्दा अगाडि डिस्क्लेमर दिन चाहन्छु कि हामी सबै नेपाललाई थाहा छ यो टपिक चाहिँ हाम्रो लागि कति सेन्सिटिभ छ भनेर। सो नयाँ भ्युवर्सलाई, नयाँ लिसनरलाई चाहिँ अब मेरो बोल्ने शैली र मेरो ब्याकग्राउन्डले चाहिँ प्रब्लम हुनसक्छ, अफेन्सिभ लाग्नुसक्छ। सो त्यसको लागि चाहिँ म अहिले नै सरी भन्न चाहन्छु। र यो भिडियो चाहिँ जस्ट एजुकेसनल पर्पजको लागि मात्रै हो, कसैलाई डिसरेस्पेक्ट गर्नुको लागि, कसैलाई हानि पुऱ्याउनुको लागि चाहिँ बनाएको होइन। र आजको भिडियोमा जे जति पनि भन्न गइरहेकी छु त्यो चाहिँ सबै मैले बुकहरूबाट, डकुमेन्ट्रीहरूबाट, न्युज आर्टिकलहरूबाट, इन्टरनेटहरूबाट रिसर्च गरेर कम्पाइल गरेर भन्न जाँदैछु। सो त्यसको रिसोर्सेसहरू चाहिँ तल डिस्क्रिप्सन बक्समा हुनेछ। सो यदि तपाईँहरूलाई आफै पनि सर्च गर्नु मन लाग्छ भने, आफूलाई पनि रिसर्च गर्नु मन लाग्छ भने तपाईँहरू त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ। सो आजको भिडियो स्टार्ट गरौँ। विक्रम सम्बत 2058 साल जेठ 19 गते रोयल फ्यामिलीले नारायणहिटी दरबारको त्रिभुवन सदनमा फ्यामिली गेट टुगेदर राखेका थिए र उनीहरूले त्यो फ्यामिली गेट टुगेदर चाहिँ हरेक शुक्रबार राख्ने गर्थे। सो सधैँ चाहिँ त्यो शुक्रबार पनि राखिएको थियो र रोयल फ्यामिलीहरूलाई चाहिँ इन्भाइट गरिएको थियो। र त्यो शुक्रबार भने चाहिँ पूर्व राजा ज्ञानेन्द्र आफ्नो कामको कारणले उनी चाहिँ पोखरामा गएका थिए। सो उनलाई चाहिँ इन्भाइट गरिएको थिएन र बाँकी 24 रोयल फ्यामिलीहरूलाई चाहिँ इन्भाइट गरिएको थियो। र 24 फ्यामिलीहरू मध्येमा पनि जम्मा 21 मात्रै उपस्थित भएका थिए र 3 चाहिँ उपस्थित हुनु पाएका थिएन। र उनीहरू थिए राजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी, कुमार मोहन बहादुर शाही र राजकुमारी बिमला सिंह। र त्यो गेट टुगेदरको पार्टी चाहिँ अब राजपरिवारको लागि मात्रै थियो र सबैजना आफ्नो परिवार नै हो भनेर उनीहरूले त्यो दिनमा चाहिँ त्यो पार्टीमा चाहिँ सेक्युरिटी गार्डहरूलाई भित्र राखिएको थिएन, उनीहरूलाई बाहिर पठाएको थियो। र त्यो पार्टीमा चाहिँ त्यो बेलाको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि इन्भाइट गरिएको थिएन, जस्ट रोयल फ्यामिलीहरू मात्रै थिए। र विटनेसेस र सर्भाइभरहरूले भनेअनुसार चाहिँ यस्तै साँझको 7 चाहिँ रोयल फ्यामिलीहरू त्यहाँनिर पार्टीमा आउन थालेका थिए। र यस्तै 7:30 चाहिँ पारस आफ्नो फ्यामिलीसँग, आफ्नी आमा, आफ्नी वाइफ र आफ्नी बहिनीसँग चाहिँ त्यो पार्टीमा उपस्थित भएका थिए। र विटनेसहरूले भनेअनुसार पार्टी स्टार्ट हुनुभन्दा अगाडि नै राजकुमार दिपेन्द्र स्नुकर खेलेर बसेका थिए र ऊ पार्टीमा आउने बेलामा चाहिँ ऊ अलरेडी नै ड्रङ्क थियो, गाजाहरू पनि लिएको कारणले ऊ चाहिँ एकदम हाई थियो भनेर पनि भने। र त्यो पार्टी अर्गनाइज गर्ने जिम्मा चाहिँ राजकुमार दिपेन्द्रलाई नै दिएको थियो। सो त्यही भएर पनि उनी आफ्नो गेस्टलाई हार्ड ड्रिङ्क, सफ्ट ड्रिङ्कहरू सर्भ गरिरहेका थिए। र विटनेसहरूले भनेअनुसार पनि ऊ चाहिँ पार्टीमा एक्कासी नै कन्ट्रोल गर्न नसकेर ढले र उनको बोलीहरू चाहिँ एकदमै लटपटिरहेको थियो। सो त्यही भएर राजकुमार, पारस शाह, गोरख कुमार र डाक्टर राजीव शाही भएर दिपेन्द्रलाई उचालेर उनको खोपीमा लगे। र जब दिपेन्द्रलाई उनको बेडमा लगेर राखियो र दिपेन्द्रले सधैँ आफूसँग हतियार बोक्ने भएको कारणले उनीहरूले दिपेन्द्रले कुनै हतियार बोकेको छ कि छैन भनेर चेक गर्नु खोज्दाखेरि दिपेन्द्रले आज मैले कुनै पनि हतियार बोकेको छुइनँ भनेर भने। र त्यति भनिसकेपछि उनीहरूले दिपेन्द्रलाई त्यहीँ छोडेर उनीहरू पार्टीमा गएका थिए। र पछि कल रेकर्डहरू चेक गर्दाखेरि चाहिँ के कुरा थाहा पाएको थियो भने रातिको 8:14 हुँदाखेरि राजकुमार दिपेन्द्र ले दिव्यानीलाई कल गरेका थिए र उनीहरूको बिचमा चाहिँ 1:14 कुरा भएको थियो। र त्यसपछि फेरि 8:19 जाँदाखेरि चाहिँ उनीहरूको बिचमा फेरि कुरा भएको थियो र त्यो टाइममा चाहिँ 4:14 कुरा भएको थियो। र त्यसपछि दिव्यानीले फेरि दिपेन्द्रको अब सेक्युरिटी गार्डहरूलाई चाहिँ एकचोटि दिपेन्द्रलाई चेक गर्न जानुको लागि भनेर आदेश दिएकी थिइन्। र सेक्युरिटी गार्डहरू दिपेन्द्रलाई चेक गर्नु जाँदाखेरि चाहिँ दिपेन्द्र आफ्नो बाथरुममा भोमिट गरिरहेका थिए। र त्यसपछि फेरि 8:39 हुने बेलामा राजकुमार दिपेन्द्रले दिव्यानीलाई कल गरे र त्यो टाइममा उनीहरूको बिचमा जम्मा 32 कुरा भएको थियो। र दिव्यानीले पछि भनेअनुसार त्यो बेलामा चाहिँ राजकुमार दिपेन्द्रले अब म सुत्न जान्छु, तिमीलाई म भोलि भेट्छु भनेर भने। तर विटनेसहरूले भनेअनुसार उनीहरूको बिचमा त्यो फोन कल भइसकेपछि राजकुमार दिपेन्द्रले आफ्नो आर्मीको कपडा लगाएर अनि आफ्नो वेपनहरू बोकेर चाहिँ उनी बिलियर्ड हलतिर गए। र राजकुमार दिपेन्द्रलाई चाहिँ सानैदेखि नै गनहरूमा एकदमै इन्ट्रेस्ट थियो। सो त्यही भएर पनि उनले चाहिँ आफ्नो रुमहरूमा गनहरू, डिफ्रेन्ट गनहरू चाहिँ जम्मा गरेर राखेका थिए। र उनी बिलियर्ड हलमा जाँदा जहाँनिर चाहिँ पार्टी भइरहेको थियो त्यो हलमा जाँदाखेरि चाहिँ राजा वीरेन्द्र अलरेडी नै पार्टीमा उपस्थित भइसकेका थिए र रानी ऐश्वर्या भने चाहिँ बडा महारानी रत्नराजा लक्ष्मीको रुममा उनीहरूको बिचमा कुरा भइरहेको थियो। अब के कुरा भइरहेको थियो त्यो थाहा भएन, तर जे होस् उनीहरू चाहिँ त्यो हलमा उपस्थित थिएनन् र विटनेस केतकी चेष्टाले भनेअनुसार चाहिँ जब राजकुमार दिपेन्द्र हलमा आएका उनीहरू सबैले के सोचिरहेका थिए भने सायद दिपेन्द्रले चाहिँ आफ्नो गनहरू देखाउनु आएको होला भनेर बट अल अफ सडन दिपेन्द्रले चाहिँ आफ्नो बुवा राजा वीरेन्द्रमाथि चाहिँ बन्दुक चलाउन थाले अनि उनले यस्तै दुई तिनवटा गोली हानिसकेपछि चाहिँ उनी फेरि दुई मिनटको लागि त्यो रुमबाट बाहिर गएका थिए र दुई मिनटपछि ऊ फेरि हलमा आए अनि उनले आफ्नो बुवा राजा वीरेन्द्रलाई फेरि गोली हान्न थाले र जब उनको काका धीरेन्द्रले रोक्नु खोज्दाखेरि उनले धीरेन्द्रलाई पनि गोली हाने र उनले एक एक गरी सबै राजपरिवारहरूलाई चाहिँ गोली हान्न थाले र त्यही गोली हान्ने क्रममा उनले आफ्नै ज्वाइँ कुमार गोरखलाई पनि गोली हानेका थिए र त्यो गोली लागिसकेपछि राजकुमारी श्रुतिले आफ्नो हस्बेन्डलाई बचाउन आउँदाखेरि राजकुमारी श्रुतिलाई पनि उनले गोली हाने र पारसले भनेअनुसार राजकुमार दिपेन्द्रले पारसमाथि पनि गोली ताकेका थिए तर पारसले चाहिँ मलाई प्लिज छोडिदिनु दाई मलाई केही पनि नगर्नु भनेर उनले रिक्वेस्ट गरेको भएर दिपेन्द्रले उनलाई चाहिँ गोली नचलाएको भनेर भने त्यसपछि राजकुमार दिपेन्द्र सर्टगन बोकेर उनी त्यो बिलियार्ड हलबाट बाहिर निस्के अनि सोर्सेसहरूको अनुसार विटनेसहरूको अनुसार चाहिँ कसैले ऊ आफ्नै खोपीतिर जान लागेका थिए भनेर भनेका छन् भने कसैले चाहिँ उनी त्यही राजपरिवारकै मन्दिरतिर जानु खोजेका थिए भनेर भनेका छन् र ऊ त्यही जाने बेलामा नै रानी ऐश्वर्यले चाहिँ उनलाई पछ्याउँदै रोक्न कोसिस गरिरहेकी थिइन् र रानीको पछाडि फेरि निराजन आफ्नै आमालाई पछ्याउँदै आइरहेका थिए र रानी ऐश्वर्यले राजकुमार दिपेन्द्रलाई रोक्नु खोज्दाखेरि राजकुमार दिपेन्द्रले नै आफ्नै आमामाथि त्यो सर्टगन ताकिरहेका थिए र निराजनले चाहिँ त्यस्तो नगर्नु दाई भनेर आमा र दिपेन्द्रको बिचमा आउँदाखेरि दिपेन्द्रले निराजनमाथि नै गोली चलाएको निराजनलाई गोली चलाइसकेपछि आफ्नै आमा रानी ऐश्वर्यामाथि पनि उनले गोली चलाए र त्यसपछि राजकुमार दिपेन्द्रले आफैलाई नै गोली हानेर सुसाइड गरे भनेर विटनेसहरूले सर्भाइभरहरूले बताए र यो सबै चाहिँ गार्डन एरियामा भएको थियो र उतापट्टि बिलियार्ड हलमा चाहिँ डाक्टर राजीव शाही लुकेर झ्यालबाट हाम फालेर सुरक्षाकर्मीहरू र एम्बुलेन्स बोलाए र त्यसपछि सबै राजपरिवारलाई एम्बुलेन्समा हालेर छाउनीको आर्मी हस्पिटलमा लगिए कतिजना रोयल फ्यामिली मेम्बरहरू चाहिँ हस्पिटल पुग्न नपाइकन नै उनीहरूको मृत्यु भएको थियो र राजा वीरेन्द्र र रानी ऐश्वर्य चाहिँ ठ्याक्कै हस्पिटल पुग्ने बेलामा उनीहरूको मृत्यु भएको थियो र राजकुमार दिपेन्द्रलाई हस्पिटलमा लाने बेलामा उनी जिउँदै थिए तर उनको टाउकोमा चोट लागेको कारणले गोली लागेको कारणले चाहिँ उनी कोमामा गए र उनलाई चाहिँ भेन्टिलेटर पनि लगाएर राखिएको थियो र त्यो रातमा या फिर भनौँ त्यो म्यासेकरमा ज्यान गुमाउनेहरूमा थिए राजा वीरेन्द्र रानी ऐश्वर्य राजकुमार निराजन राजकुमारी श्रुति राजकुमार धीरेन्द्र राजकुमारी शान्ति राजकुमारी श्रद्धा राजकुमारी जयन्तीको मृत्यु भएको थियो भने र राजकुमारी शोभा केताके चेस्टर कुमार गोरख र रानी कोमल उनीहरूलाई गोली लागे तापनि उनीहरू चाहिँ बाँच्न सफल भए र त्यो इन्सिडेन्ट भएको भोलिपल्ट नै सबै राजपरिवारको शवहरूलाई लिएर पशुपतिमा लगेर जलाए र राजकुमार दिपेन्द्रलाई राजा घोषित गरे र राजकुमार दिपेन्द्रलाई राजा घोषित गर्ने बित्तिकै नै उनको चाहिँ सबै मर्डर चार्जेसहरू ड्रप भएको थियो उनलाई चाहिँ कुनै पनि मर्डरको चार्जेस लाग्ने छैन भनेर भनेका थिए तर 2058 साल जेठ 22 गते दिपेन्द्रको पनि मृत्यु भएको थियो र त्यो बेलामा उनको उमेर जम्मा 29 वर्षको थियो र उनको मृत्यु हुने बित्तिकै नै उनको शवलाई चाहिँ सुटुक्क पशुपति आर्यघाटमा लगेर जलाएको थियो र जब जनताहरूले चाहिँ राजपरिवारको डेथको बारेमा थाहा पाए उनीहरूले चाहिँ अब आफ्नो देशको राजा रानी मर्नु भनेको चाहिँ आफ्नो बुवा आमा मर्नु जति नै हो भनेर सबैजनाले चाहिँ कपालहरू पनि खोइरहेको थियो र दिपेन्द्रको डेथ भएकै दिनमा जेठ 22 गते पूर्वीय राजा ज्ञानेन्द्रलाई राजा घोषित गरे र ज्ञानेन्द्रलाई राजा घोषित गर्ने बित्तिकै नै ज्ञानेन्द्रले जेठ 26 गते यो रोयल म्यासेकरलाई लिएर दरबार हत्याकाण्डलाई लिएर चाहिँ इन्भेस्टिगेसन सुरु गरिएको थियो र त्यो इन्भेस्टिगेसनमा चाहिँ एभिडेन्स भन्दा पनि त्यहाँ आई विटनेसहरूले सर्भाइभरहरूले के कस्तो बयान दिएको छ इन्टरभ्यूहरूमा के कस्ता भनेका थिए त्यही कुराहरूलाई विचार गरेर चाहिँ दिपेन्द्रले नै आफ्नो राजपरिवारलाई मारेको अनि त्यसपछि चाहिँ उनले सुसाइड गरेको भनेर त्यो केसलाई छ दिनमा नै बन्द गराएको थियो र उनले आफ्नो परिवारलाई मार्नुको लागि मोटिभ चाहिँ के भनिएको थियो भने उनको फ्यामिलीले उनकी प्रेमिकासँग बिहे गर्नको लागि नमानेको कारणले चाहिँ उनले आफ्नो फ्यामिलीलाई मारेको भनेर थियो राजकुमार दिपेन्द्र युकेमा पढ्न जाँदाखेरि चाहिँ उनको भेट दिव्यानी राणासँग भएको थियो र त्यसपछि उनीहरू एकदमै गहिरो प्रेममा परेका थिए र राजकुमार दिपेन्द्रले चाहिँ आफ्नो फ्यामिलीलाई राजा रानी सबैलाई नै आफ्नो प्रेमको बारेमा भनेका थिए र उनले म चाहिँ दिव्यानीसँग नै बिहे गर्न चाहन्छु भनेर पनि आफ्नो कुराहरू उसले एक्सप्रेस गरेका थिए तर रानी ऐश्वर्य र बडा महारानी रत्नराज लक्ष्मी भने चाहिँ उनीहरूको बिहेलाई लिएर मानिरहेको थिएन एप्रुभ गरिरहेको थिएन र त्यो चाहिँ किनभने दिव्यानीको हजुरआमा चाहिँ अलिकति तल्लो क्लासबाट बिलोङ गर्थिन् सो त्यही भएर उनी चाहिँ प्योर ब्लड नभएको कारणले रोयल फ्यामिलीले चाहिँ दिपेन्द्र र दिव्यानीको बिहेलाई मानिरहेका थिएनन् र रानी ऐश्वर्या र बडा महारानी रत्नराजा लक्ष्मीले चाहिँ दिपेन्द्रले जति सक्दो जुद्ध शमशेरकै फ्यामिलीसँग बिहे गरोस् भन्ने चाहिँ उनीहरूको इच्छा थियो र उनीहरूले राजकुमार दिपेन्द्रलाई चाहिँ यदि तिमीले हामीले भनेको केटीसँग बिहे गर्यो भने तिमीले दिव्यानीलाई एज अ मिस्ट्रेस राख्न पाउँछौ भनेर सुझाव पनि दिएका थिए र राजकुमार दिपेन्द्रले यही कुराहरू फेरि दिव्यानीलाई सुनाएर सोधे कि मेरो फ्यामिलीको चाहिँ यस्तो यस्तो कन्डिसन छ, तिमी चाहिँ मेरो मिस्ट्रेस बन्नको लागि रेडी छौ कि छैनौ भनेर, र दिव्यानीले सिधै नाइ भनिन् र उनले भनिन् कि यदि मैले बिहे गर्यो भने म तिमीसँग नै बिहे गर्छु र राम्रोसँग नै बिहे गर्छु, मेरो पतिदेव भनेर नै बिहे गर्छु भनेर उनले भनिन्। र यही कुराको प्रेसरले नै राजकुमार दिपेन्द्रले चाहिँ आफ्नो फ्यामिलीलाई मारेको हुनसक्छ भनेर मोटिभमा देखाएको थियो र पछि दिव्यानीलाई पनि इन्टरोगेसनको लागि ल्याइएको थियो र त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडि उनीहरूको बिचमा चाहिँ जति पनि फोन कलहरू भएको थियो त्यो फोन कलहरूमा चाहिँ के कस्तो कुराहरू भएको थियो भनेर पनि सोधिरहेका थिए, तर दिव्यानीले केही पनि कुरा चाहिँ खोलिनन्, सबै कुरा गोप्य नै राखिन्। र राजकुमार दिपेन्द्रले आफ्नो फ्यामिलीलाई मार्नुको अर्को एउटा मोटिभ चाहिँ के देखाएको थियो भने जबदेखि राजा वीरेन्द्रले कन्स्टिट्युसनल मोनार्की सुरु गरे तब चाहिँ अब उनीहरूको सबै पावरहरू चाहिँ गभर्मेन्टलाई र पब्लिकलाई जाने भएको थियो, जुन कुराले चाहिँ दिपेन्द्रलाई चित्त बुझिरहेको थिएन र ऊ चाहिँ फ्युचर किङ थियो, वीरेन्द्रपछि उनै राजा हुनेवाला थियो। सो त्यही भएर पनि उनलाई यो सिस्टम मन नपरेको भएर पनि उनले आफ्नो रिस चाहिँ आफ्नो फ्यामिलीलाई देखाएको र आफ्नो फ्यामिलीलाई मारेको भनेर थियो। र यो रोयल मेसेकरको बारेमा, दरबार हत्याकाण्डको बारेमा चाहिँ नेपालमा मात्रै नभएर पुरै वर्ल्डभरिकै मिडियामा एकदमै चर्चाको विषय बनेको थियो र उनीहरूले चाहिँ राजकुमार दिपेन्द्रले नै आफ्नो रोयल फ्यामिलीलाई मारेको भनेर फैलाइरहेका थिए र जति जोसुकैले जेसुकै भने पनि जतिसुकै भने पनि हाम्रो नेपालीहरूले पनि यो कुरालाई कहिले पनि एक्सेप्ट गरेन र अहिले पनि एक्सेप्ट गर्नु सकिरहेको छैन र यो एक्सेप्ट नगर्नुको कारण पनि धेरै छ। सो अब चाहिँ हामीहरू कन्स्पिरेसी थ्योरीहरूको बारेमा र के क्वेसनहरू उठेको छ यो केसलाई लिएर भन्ने विषयमा कुरा गर्न जाँदैछौँ। र यो केसलाई लिएर सबैजनाको मनमा यो क्वेसन चाहिँ उठेको हुनसक्छ कि घाइते राज परिवारलाई उनीहरूले किन टाढाको छाउनी आर्मी हस्पिटलमा लगियो, तब कि नारायण हेटी दरबारबाट चाहिँ दुईवटा हस्पिटलहरू नजिक थिए र सायद उनीहरूले त्यो टाढाको हस्पिटलमा नलगेर उनीहरूको नजिकको हस्पिटलमा लगेको भए सायद कतिजना राजपरिवारहरूलाई उनीहरूले बचाउनु सफल पनि हुन्थ्यो होला, तर उनीहरूले छाउनी हस्पिटलमा लगे र त्यो हस्पिटलमा लानुको रिजन के थियो त्यो पनि अहिलेसम्म खुलाएको छैन। किनभने अब हामी यदि हामी कमन सेन्स लाउने भए चाहिँ हामीहरू आफ्नो राजा बचाउनेतिर लाग्थ्यौँ र हाम्रो नजिकको हस्पिटलमा नै लगेर छिटोभन्दा छिटो राजालाई बचाउँ भन्ने हाम्रो सोच आउँथ्यो। अब उनीहरूले किन लगे, के कारणले लगे भन्ने कुरा अहिलेसम्म खुलाएको छैन र मैले चाहिँ भेटाएन है। र यो केसमा अर्को चाहिँ त नबुझ्दो कुरा चाहिँ के छ भने कुनै पनि राजपरिवारहरूको बडीको पोस्टमार्टम गरिएको थिएन। आखिर किन गरिएन? मर्डर केस भइरहेको छ अनि पोस्टमार्टम गरिएन, जस्ट ओके दिपेन्द्रले नै मारेको हो भन्यो, केस रफा दफा गर्यो अनि सकाइदियो। र एउटा कन्स्पिरेसी थ्योरी अनुसार चाहिँ वीरेन्द्रको सबै फ्यामिलीलाई मारिएको थियो, इभन राजकुमार धीरेन्द्रलाई पनि मारिएको थियो, तर ज्ञानेन्द्रको फ्यामिलीलाई भने कसैलाई पनि केही भएको थिएन। रानी कोमललाई भने चाहिँ गोली लागेको थियो तर उनी समाउ बस्नको लागि सफल भएकी थिइन्। र अर्को त के पनि थियो भने अब पारसले भनेअनुसार उनले दिपेन्द्रलाई बिन्ती गरे, दाई प्लिज मलाई छोडिदिनु भने, अनि दिपेन्द्रले उनलाई छोडिदियो, तब कि दिपेन्द्रले आफ्नै आमा र भाइलाई पनि छोडेनन्। र यो कुराहरू पचाउनु डाइजेस्ट गर्नु चाहिँ अलिकति गाह्रो नै छ। र जब 2065 सालमा राजतन्त्र हटाइयो र ज्ञानेन्द्रलाई राजाबाट हटाउने बेलामा उनले 15 मिनटको स्पिच दिएका थिए र त्यहाँ उनले भनेका थिए कि उनको फ्यामिलीलाई चाहिँ यो दरबार हत्याकाण्डको लागि भनेर नराम्रो नराम्रो आरोप लगाएको छ, जबकि उनको फ्यामिलीको चाहिँ यो हत्याकाण्डमा कुनै पनि इन्भल्भमेन्ट नभएको, हात नभएको भनेर उनले भने। र साथसाथै उनको राजपरिवारको, उनको फ्यामिलीको डेथ हुने बेलामा चाहिँ उनले राम्रोसँग शोक पनि मनाउन नपाएको भनेर उनले भने। र विटनेसहरूले भनेअनुसार चाहिँ त्यो रातमा दिपेन्द्र वेट लिएर, गाँजा लिएर चाहिँ एकदमै हाईमा थिए र साथसाथै उनले ड्रिङ्क पनि गरेका थिए र उनी हिँड्न पनि सकिरहेको थिएन, उनको बोली लटपटिरहेको थियो, उनले आफूले आफूलाई कन्ट्रोल गर्नु सकिरहेको थिएन भनेर भनेका थिए। र त्यस्तो कन्ट्रोल गर्नु नसक्ने मान्छेले कसरी त्यस्तो भारी भारी गनहरू, M16, AK-14 अनि राइफल, सटगन लिएर चाहिँ उनी बिलियर्ड हलमा गएर उनले चाहिँ त्यहाँनिर सबैजनालाई एट्याक गरेका थिए। र त्यस्तो हाईमा भएको मान्छे, आफूले आफूलाई कन्ट्रोल गर्न नसक्ने मान्छेले कसरी एम गर्यो भन्ने पनि त्यहाँनिर क्वेसन आएको छ। तर फेरि इन्टरभ्यूहरूमा पारस र शोभा केताकी चेस्टरले चाहिँ दिपेन्द्रले आफू नसामा भएको नाटक गरेको भनेर उनीहरूले भनेका थिए र त्यो चाहिँ किनभने दिपेन्द्रले विस्की पिएको भने पनि उनको मुखबाट चाहिँ स्मेल आइरहेको थिएन र उनलाई रुमसम्म लाने बेलामा पनि उनको बोली चाहिँ एकदमै लटपटिरहेको थियो। तर जब उनीहरूले उनको जिउबाट त्यो गनहरू निकाल्ने भनेर हेर्दाखेरि चाहिँ दिपेन्द्रले मसँग गन छैन भनेर एकदमै क्लियरली साफली भने भनेर पारसले भनेका थिए। बट अब यो कुरा कतिको सही हो होइन या पछि उनीहरूले चेन्ज गरेको त्यो चाहिँ केही पनि भन्न सकिँदैन। र अर्को एउटा कन्सपिरेसी थ्योरी अनुसार चाहिँ त्यो बेलामा जनआन्दोलन चलिरहेको थियो र माओवादी पार्टीहरूले जतिसक्दो राजतन्त्र हटाउनुको लागि कोसिस गरिरहेका थिए। सो त्यो थ्योरी अनुसार चाहिँ मेबी सायद माओवादीहरूले नै केही षड्यन्त्र गरेर केही प्री प्लान गरेर चाहिँ राजा वीरेन्द्रको फ्यामिलीलाई हटाएको हुनसक्छ भनेर थिए। तर यसमा ट्विस्ट चाहिँ के आयो भने माओवादीको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले चाहिँ इन्डियाको र मतलब रिसर्च एन्ड एनालाइसिस विङ र अर्को चाहिँ अमेरिकाको सिआइए सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीको चाहिँ हात हुनसक्छ भनेर उनीहरूले पुरै म्यानिपुलेट गर्न थाले पब्लिकलाई। र त्यो बेलामा चाहिँ फेरि हाम्रो नेपालको राजपरिवार र युकेको राजपरिवार चाहिँ एकदमै क्लोज भइरहेका थिए र साथसाथै नेपाल र चाइनाको रिलेसनसिप पनि बन्डिङ पनि एकदमै राम्रो भइरहेको थियो, जुन कुराले युएसलाई पनि चित्त बुझिरहेको थिएन र इन्डियालाई पनि चित्त बुझिरहेको थिएन र इन्डियाले त जति सक्दो यो राजपरिवारलाई हटाउने भनेर उनीहरूले कोसिस गरिरहेका थिए। सो त्यही भएर पनि जब पुष्पकमल दाहाल र माधव कुमार नेपालले चाहिँ यो कुरा निकाले यो र सिआइएको हात हुनसक्छ भनेर तब चाहिँ पब्लिकहरूले यो कुरालाई पनि एकदमै ध्यानले लिन थाले र सायद हुनु पनि सक्छ भनेर मान्न थाले। र एउटा कन्सपिरेसी थ्योरी अनुसार गिरिजा प्रसाद कोइराला जो चाहिँ त्यो बेलाको प्रधानमन्त्री थियो उनले सायद माओवादीहरूसँग मिलेर नै यो दरबार हत्याकाण्ड चाहिँ प्लान गरेको हुनुपर्छ, उनले नै केही न केही षड्यन्त्र गरेको हुनुपर्छ भनेर नै थियो। र त्यो बेलामा सम्भव पब्लिकलाई के पनि भइरहेको थियो भने सायद भित्रकै मान्छेले नै मिलेर राजपरिवारलाई चाहिँ मारेको हुनुपर्छ भन्ने भइरहेको थियो। र विटनेस शोभा केतकी चेष्टाले भनेअनुसार चाहिँ दिपेन्द्रले आफ्नो फ्यामिलीलाई मार्नुको कारण चाहिँ उनलाई राजा बन्नु थियो सो त्यही भएर मारेको भनेर। र यसमा क्वेसन चाहिँ के उठेको छ भने यदि उनलाई राजा मात्रै बन्नु थियो भने उनले आफ्नो बुवालाई मात्रै पनि मार्नु सक्थ्यो, होल परिवारलाई मार्नु पनि त्यहाँनिर जरुरी थिएन र किनभने ऊ चाहिँ अब क्राउन प्रिन्स थियो, उनको बुवाको डेथ हुने बित्तिकै नै उनी नै राजा हुनेवाला थियो र एकचोटि राजा भइसकेपछि त कुनै पनि मर्डर चार्जेसहरू लाग्ने पनि थिएन। सो यो स्टेटमेन्टलाई लिएर पनि पब्लिकहरूलाई अलि चित्त बुझेको थिएन। र अरू विटनेसहरूले भनेअनुसार र मेन मोटिभ अनुसार चाहिँ दिपेन्द्रले आफ्नो फ्यामिलीलाई मार्नुको कारण आफ्नी प्रेमिका दिव्यानीसँग हुनुको लागि भनेर भने। र यदि केही गरेर दिपेन्द्रलाई आफ्नै प्रेमिका दिव्यानीसँग हुनु थियो भने उनले सुसाइड गर्नुपर्ने जरुरी के थियो भनेर नि यहाँ क्वेसन उठेको छ। र एकजना विटनेस थिइन् र उनले भनेअनुसार चाहिँ गार्डन एरियामा जब दिपेन्द्रले आफ्नै आमा र भाइलाई गोली चलाएका थिए त्यो बेलामा अर्को एकजना दिपेन्द्रकै हाइट भएको मान्छे, दिपेन्द्रको जस्तै फेस भएको मान्छे चाहिँ भित्र बाहिर गरिरहेको थियो भनेर उनले भनेकी थिइन्। र अर्को कन्सपिरेसी थ्योरी अनुसार चाहिँ के पनि छ भने त्यो रातमा चाहिँ त्यो बिलियार्ड हलमा दिपेन्द्र जस्तै देख्ने मान्छे अरू पनि थुप्रै थिए जसले चाहिँ दिपेन्द्रको मास्क लगाएर आएका थिए भनेर पनि भनेका छन्। र विटनेसहरूले भनेअनुसार पनि गोली चाहिँ चारैतिरबाट चलिरहेको थियो र त्यो सबै काम चाहिँ 5 मिनटभित्र नै भएको थियो त्यो होल इन्सिडेन्ट। र यदि दिपेन्द्रले मात्रै भएको भए उनले 5 मिनटमा त्यो सबै कसरी सक्यो भनेर त्यहाँ पनि क्वेसन आएको छ। र यो केसमा सबैभन्दा इन्ट्रेस्टिङ क्वेसन चाहिँ के उठेको थियो भने दिपेन्द्रलाई चाहिँ 2 गोली लागेको थियो, विटनेसहरूले भनेअनुसार 2 गोली हानेर सुसाइड गरेको थियो भनौँ न, र एउटा गोली चाहिँ चेस्टमा लागेको थियो भने एउटा गोली चाहिँ उनको यो लेफ्ट साइडको कन्चेटमा लागेको थियो र उनीसँग 3 फुटको सर्टगन थियो। र अर्को कुरा उनी एकदमै नसामा पनि थियो अनि अर्को एउटा कुरा उनी राइट ह्यान्ड पनि थियो। सो उनले त्यो 3 फुटको राइफलले चाहिँ आफ्नो टाउकोमा ताकेर सुसाइड गरेको भनेर भनेका छन्। त्यस्तो नसामा भएको मान्छेले राइट ह्यान्ड चल्ने मान्छेले त्यो 3 फुटको सर्टगन कसरी चलायो भन्ने पनि यहाँनिर क्वेसन छ। र उनले सुसाइडै गर्नु थियो भने उनले कि त टाउकोमा कि त चेस्टमा हान्नु सक्थ्यो, कसरी 2 गोली हान्यो, लाइक पहिला चेस्टमा हानेर टाउकोमा हान्यो कि टाउकोमा हानेर चेस्टमा हान्यो कि। र यो केसको बारेमा रिसर्च गर्ने बेलामा मैले सेलेना थापाको पर्दाफास भन्ने बुक पनि पढेकी थिएँ र त्यो बुकको अन्तिमतिर चाहिँ हत्याकाण्डको बारेमा पनि लेखिएको छ। आई डोन्ट नो यो कुरा कतिको साँचो हो कतिको रङ हो भनेर, बट त्यो बुकमा लेखे अनुसार चाहिँ यो हत्याकाण्ड हुनुभन्दा 2 वर्ष अगाडिदेखि नै यो हत्याकाण्डको लागि चाहिँ उनीहरूले प्री प्लान गरेका थिए र प्लानिङ गरे अनुसार चाहिँ दिपेन्द्रको जस्तै हाइट भएको मान्छेलाई चाहिँ दिपेन्द्र जसरी हिँड्ने दिपेन्द्र जसरी उठ्ने बस्ने गरेर पुरै ट्रेनिङ दिएका थिए। बाई द वे यो बुकमा राजदरबार हत्याकाण्ड गराउनुमा चाहिँ कसको हात थियो को कसको हात थियो भनेर नाम चाहिँ खासै मेन्सन गरेको छैन, बट यो बुकमा लेखे अनुसार चाहिँ यो होल हत्याकाण्डको योजना बनाउने व्यक्तिको नाम चाहिँ प्रबल शमशेर भनेर दिएको छ। बट आइएम नट स्योर यो नाम चाहिँ रियल हो या फिर फिक्सनल हो भनेर, किनभने मैले प्रबल शमशेरको बारेमा रिसर्च गर्दाखेरि चाहिँ खासै केही पनि इन्फर्मेसनहरू चाहिँ भेटाएन। सो र उनीहरूले यो हत्याकाण्ड गर्नुको मेन मोटिभ चाहिँ के थियो भने, रानी ऐश्वर्याको नाममा चाहिँ विभिन्न विदेशहरूको ब्याङ्क एकाउन्टहरूमा अरबौँ खरबौँको पैसा थियो। सो यदि राज परिवारलाई सबैलाई सखाप गर्यो भने त्यो पैसा चाहिँ उनीहरूको नाममा उनीहरूले अब मान्छेहरूलाई भनेर यसरी करप्सनहरू गरेर चाहिँ त्यो पैसा आफ्नो नाममा गर्नु पाउँछ भनेर उनीहरूले त्यो हत्याकाण्ड पुरै प्लान गरेको भनेर लेखिएको छ। र त्यो इन्सिडेन्ट हुने रातमा पनि उनीहरूले प्लानिङ गरे अनुसार नै त्यो दिपेन्द्रको जस्तै हाइट भएको मान्छेहरूलाई दिपेन्द्र जस्तै देख्ने मास्क लगाएर नै त्यो नारायणहिटी दरबारमा पठाएको र उनीहरूले नै त्यसरी नै प्लानिङ अनुसार नै गोली चलाएको भनेर पनि लेखिएको छ। सो यदि तपाईँहरूलाई इन्ट्रेस्ट लाग्छ भने तपाईँहरू त्यो बुक पढ्न सक्नुहुन्छ, बट आई एम नट स्योर त्यो बुक अहिले पाउँछ कि पाउँदैन भनेर, किनभने कतिवटा बुकहरू यो राजदरबारमा लेखिएको बुकहरू चाहिँ अहिले चाहिँ पाउँदैन। र मैले एउटा आर्टिकलमा के पनि पढेकी थिएँ भने सायद माइकल हटको रिसर्च पेपरमा हुनसक्छ, त्यहाँनिर चाहिँ के लेखेको थियो भने यो रक्तकुण्ड भन्ने बुक र यो पर्दाफास भन्ने बुक चाहिँ त्यो बेलामा एकदमै हाइपमा आएको थियो र एकदमै कन्ट्रोभर्सीमा पनि आएको थियो र मान्छेहरूले चाहिँ कतिजनाले यो बुकको कपीहरू किनेर चाहिँ पढेका पनि थिए। तर अल अफ अ सडन 81 चाहिँ यो बुकहरू सबै आउनु बन्द भयो। र त्यो बुकमा अर्को कुरा केही पनि मेन्सन गरिएको थियो भने उनीहरूले राजपरिवारलाई एट्याक गर्ने बेलामा दिपेन्द्र चाहिँ आफ्नो खोपीमा सुतिरहेका थिए र उनी जब आफ्नो खोपीबाट आएर गार्डन एरियामा आउँदाखेरि चाहिँ उनलाई उनीहरूले नै हानेर मारेको भनेर भनेको छ। र अर्को एकजना लालबहादुर लामतेरी भन्ने विटनेस थियो र उनले भने अनुसार चाहिँ उनी त्यहाँ जहाँ जाँदाखेरि र अरू परिवारहरूलाई एट्याक गर्नुभन्दा अगाडि नै दिपेन्द्रको ब्याकमा चाहिँ 4-5 गोली लागेर उनी ढलिसकेको भनेर नि उनले भने। तर पछि लालबहादुर लामतेरीलाई चाहिँ झुटो मर्डर केसमा उनलाई जेल हालिएको थियो। र यदि तपाईँले गुगलमा सर्च गर्यो भने पनि लालबहादुरलाई चाहिँ त्यो एनोनिमस चार्जेसमा जेल हालिएको भनेर लेखिएको छ। र यो केसलाई लिएर एउटा युट्युब भिडियो हेर्ने बेलामा चाहिँ त्यहाँनिर एकजनाको कमेन्ट थियो, त्यो कमेन्टमा चाहिँ के लेखिएको थियो भने राजकुमारी प्रेक्षाले चाहिँ सबै ट्रुथहरू खोल्छु भनेर भनिरहेकी थिइन्, तर उनको चाहिँ 81 हेलिकप्टर एक्सिडेन्टमा मृत्यु भएको थियो। अब यो जस्ट एक्सिडेन्ट हो, कोइन्सिडेन्ट एक्सिडेन्ट हो या फिर जानी जानी गराएको एक्सिडेन्ट हो त्यो चाहिँ कसैलाई पनि थाहा छैन। र मैले सुने अनुसार पनि यो केसको बारेमा पहिला जो जसले पनि बोल्नु खोज्थ्यो उनीहरूलाई चाहिँ जबरजस्ती दबाएको, कसैलाई मारेको, कसैलाई गायब गरिएको, कसैलाई किडन्याप गरिएको भनेर छ। र जो जसले पनि यो केसलाई इन्भेस्टिगेट गर्नु खोज्यो र उनीहरूलाई पनि दबाब दिएको र उनीहरूलाई पनि त्यस्तै धम्कीहरू दिएको, सबैलाई अब चुप लगाएको भन्ने चाहिँ सुनेको छ। सो यो केस जति हेर्दाखेरि सिम्पल छ, मतलब दिपेन्द्रले नै ल उनको फ्यामिलीलाई मारेको भनेर छ। यदि दिपेन्द्रले नै आफ्नो फ्यामिलीलाई मारेको भए मान्छेहरूलाई दबाब दिनुपर्ने, मान्छेहरूलाई किडन्याप गर्नुपर्ने र मान्छेहरूले इन्भेस्टिगेट गर्दाखेरि उनीहरूलाई रोक्नुपर्ने, त्यो कारण चाहिँ किन? र यो केसमा जति पनि विटनेसहरू छन् सबै राजपरिवारहरू मात्रै छन् र त्यो पार्टीमा त अब जस्तै कुक होला, वेट्रेस होला, त्यहाँनिर सर्भ गर्ने मान्छेहरू पनि थियो होला, होइन? उनीहरूको बयान चाहिँ किन लिएनन्? सो धेरै इज अ क्वेसन। र एउटा इन्टरभ्यू थियो सगरमाथा टिभीको, आई गेस त्यहाँनिर चाहिँ पारस शाहले के कुरा मेन्सन गरेका थिए भने दिपेन्द्रलाई चाहिँ सेक्सपियरको ह्यामलेट बुक एकदमै मन पर्थ्यो र त्यो बुकबाट नै इन्फ्लुएन्स भएर चाहिँ दिपेन्द्रले आफ्नो फ्यामिलीलाई मारेको। त्यो बुकमा पनि सेम उनको लाइफ लभ स्टोरी जस्तै नै त्यो बुकमा पनि छ। सो
अनि उहाँको चाहिँ नि फेभरेट बुकहरू भने सेक्सपियरको बुकहरू थियो, उहाँले त्यतिकै डिसाइड गरिदिनुहुन्छ सेक्सपियर इन बुक्सहरू, ह्यामलेट भयो, यिनीहरू कथाहरू सबै हेर्नुहोस्, एउटा त्यो कथै त्यस्तो हो कि एकजनाले अर्कोसँग पावर खोज्ने कथाहरू हो यिनीहरू। उहाँ चाहिँ त्यसमा धेरै जानुभयो जस्तो लाग्छ मलाई।
भोपालका तत्कालीन युवराज दिपेन्द्रलाई खुब मन पर्थ्यो। दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी पूर्व युवराज पारस शाहका अनुसार दिपेन्द्र यही नाटकको पात्र ह्यामलेटबाट प्रेरित भएर दरबार हत्याकाण्ड गर्न प्रेरित भए।
र मलाई चाहिँ के कुराले चाहिँ एकदमै खटखटिरहेको छ भने उन दिपेन्द्रले साँच्चीकै नै त्यो बुकबाट इन्फ्लुएन्स भएर त्यो दरबार हत्याकाण्ड गरेको हो या फिर कसैले चाहिँ त्यो बुकबाट नै आइडिया लिएर प्लान गरेर चाहिँ दिपेन्द्रलाई त्यो सिचुएसनमा राखेर फसाएको हो भन्ने चाहिँ अलिकति क्वेसन उठिरहेको छ। र म अहिलेसम्म नारायण हिटी दरबार त गएकी छुइनँ, तर यो पोडकास्टहरूमा सुने अनुसार चाहिँ ज्ञानेन्द्र सरकारले त्यो हत्याकाण्ड हुने बित्तिकै नै उनले त्यो दिपेन्द्रको डेथ भएको जुन गार्डन एरियामा पोखरी थियो त्यो पोखरीहरू र यो बिलियर्ड हलमा त्यो हलहरू चाहिँ सबै बन्द गराएको र सबै पुरेको भनेर भनिएको छ। सो यदि तपाईँहरू नारायण हिटी दरबार जानुभएको छ भने प्लिज तल कमेन्ट गरिदिनु कि बिलियर्ड हलमा चाहिँ हामीहरूलाई जानु एलाउ छ कि छैन या फिर तपाईँहरू जानुभएको छ कि छैन भनेर। र आई डोन्ट नो यो केसलाई रिइन्भेस्टिगेट गर्यो भने सल्भ हुन्छ या फिर हुँदैन भनेर, बट अल वी वान्ट इज ट्रुथ। र जति पनि विटनेसहरूको कुरा छ यो विटनेसहरूको कुराहरू चाहिँ पर्सनली मलाई पनि चित्त बुझ्दैन र दिपेन्द्रले मारेको भन्ने कुरा चाहिँ पर्सनली मलाई पनि लाग्दैन। आई मिन कुनै ठोस सबुत मेरो अगाडि नलिएन्जेलसम्म चाहिँ आई डोन्ट थिङ्क सो कि आई विल बिलिभ दिस थिङ। सो यो केसलाई लिएर आजको लागि यति नै। यदि मैले कुनै इन्ट्रेस्टिङ कन्सपिरेसी थ्योरी छुट्टा गरेछु भने चाहिँ तल कमेन्ट बक्समा गरिदिनु होला। आई वुड लभ टु रिड द्याट, आई थिङ्क वी अल वुड लभ टु रिड द्याट। भिडियो पुरा हेरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद। र आजको भिडियो राम्रो लागेमा लाइक गर्नु नबिर्सिनु होला र यस्तै क्राइम स्टोरी सुन्न इन्ट्रेस्टिङ लाग्छ भने सब्सक्राइब पनि गरिदिनु होला। र आजको केसलाई लिएर आजको भिडियोलाई लिएर आफ्नो ओपिनियन आफ्नो प्रतिक्रिया के छ झिझक नमानिकन कमेन्ट गरिदिनु होला। र यदि तपाईँहरूलाई कुनै क्राइम स्टोरी सजेस्ट गर्नु मन छ भने तपाईँहरूले मलाई मेरो इन्स्टाग्राम रेडिट र फेसबुकमा मेसेज गर्नु सक्नुहुन्छ र मेरो सोसियल मिडियाको लिङ्क चाहिँ तल डिस्क्रिप्सन बक्समा हुनेछ। सो आजको लागि यति नै, अर्को क्राइम स्टोरी लिएर अर्को भिडियोमा आउनेछु। त्यतिन्जेलसम्मको लागि स्टे सेफ, टेक केयर एन्ड बाई बाई।